أعوذ بالله من الشيطان اللين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي خلق الليل والنهار بقوته وميز بينهما بقدرته وجعل لكل واحد منهما حدا محدودا وأمدا ممدودا الصلاة والسلام على سيد المرسلين خاتم النبيين سيدنا الممجد بشيرنا المؤيد المصطفى الأمجد محمود الأحمد بالقاسم محمد. وصاحب الدعوة النبوية وسولة الهدرية والاسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والصبر السجادية والآثار الباقرية والمحاصر الجعفرية والعلوم الكاظمية والحجد الرزوية والجود التقوية والنقابة النقبية والهيبة العسكرية والغيبة الإلهية القائم بأمر الله. فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن وقوله أحسن بسم الله الرحمن الرحيم فالفجر وليال عشر والشفع والوتر والليل إذا يسر هل في ذلك قسم للذي هجر ألم تر كيف فعل ربك بعاد إرم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الأوتاد فأكثرهم فيه الفساد فصب عليهم ربك صوت العذاب إن ربك لبالمرصاد. صلوات عزیزان گرامی, ولایت کے موضوع پر اہل تشیع کا دوسرے مسلمان گروہوں سے اختلاف ولایت کے محبت کے پہلو پر نہیں ہے, نہ ولایت کے روحانی اور اسپریچول گائیڈنس اور گارجنشپ کے معاملے پر ہے, بلکہ ایک حد تک ولایت تصرف کے معاملے پر بھی ایک بڑا طبقہ اہل تشیع کے اس انٹرپریٹیشن کو جو یونیورسل اتھارٹی کا ہے اس کے ساتھ ایگری کرتے ہیں. ایک خاص ہارڈ لائن بھی کیا کہیں, ایک خاص ایک گروہ ہے جو اس ولایت تصرف سے ایگری نہیں کرتا, لیکن ایک میجورٹی جو ہے ولایت تصرف سے ایگری کرتی. لیکن جس چیز پر سب سے زیادہ ڈس ایگریمنٹ ہے وہ ہے ولایت کا وہ پہلو جسے زعامت یا سوشل اور پولیٹیکل گائیڈنس کہا جاتا ہے. دوسرے تمام مکاتب فکر اس معاملے کو یعنی ولایت سے مختلف سمجھتے ہیں اور اسے خلافت کا نام دیتے ہیں. اہل تشیع میں اس کی جگہ پر ایک ہمارے ہاں ٹرم ہے امامت, امام اور امامت, اور دوسری طرف جو ٹرم ہے وہ خلیفہ اور خلافت ہے. اب خلافت صرف ایک خاص کمپوننٹ جو ہے سماجیت یا سیاست کا, اس سے تو ڈیل کرتا ہے, لیکن امامت جو درحقیقت ولایت ہے اس کا اور مختلف کمپوننٹس کے ساتھ یہ ایک ون آف دا کمپوننٹ ہے, صرف ایک کمپوننٹ ہے. تو اہل تشیع کا زور جو ہے وہ امام اور امامت اور ولایت پر ہے، اور خاص طور پر ولایت تصرف، اور پھر وہ گائیڈنس جو اسپریچول اور جو سیاسی اور سماجی گائیڈنس ہے. اب یہاں پر ایک سوال پیدا ہوتا ہے کہ اسلام ایک پولیٹیکل سسٹم ہے یا صرف ایک مذہبی ڈسپلن ہے؟ اگر جواب یہ ملے کہ اسلام صرف مذہبی سسٹم ہے، اس کا مقصد صرف روحانی طور پر اپنے مقلدین کو اعلیٰ منزل پر پہنچانا ہے تاکہ آخرت کی زندگی میں کامیابی حاصل ہو سکے، تو پھر ہم اس پیغمبر کی اس عظیم جدوجہد کی نفی کریں گے جو انہوں نے امہ کے قیام کے لیے یا مسلم ملت کے قیام کے لیے انجام دی. یا ایک وائڈر اگر ہم گفتگو میں اس کو پریزنٹ کرنا چاہیں تو پیغمبر نے اوور آل ایک انسانوں کے لیے، انسانی معاشرے کے لیے اور حقوق کا اور ایک جو عدل کا اور انصاف کا جو ایک نظام پیغمبر نے پیش کیا اور اس کو رائج کر کے بھی دکھایا، تو ہم اس کی تقریباً نفی کر ڈالیں گے. اگر اسلام کو 10 حصوں میں تقسیم کیا جائے تو 9 کا تعلق جو ہے وہ معاملات دنیا سے، اور ان معاملات دنیا میں انسان کا کنڈکٹ اس کی حیات آخرت کے لیے جو بھی سامان وہ جمع کر سکتا ہے وہ کرتا ہے. اس طرح ہم یہ کہہ سکتے ہیں کہ اسلام صرف روحانی اور مذہبی ڈسپلن نہیں ہے، بلکہ اس کی سماجیت اور سیاست بھی اتنی ہی اہم ہے جتنی اس کی مذہبیت اور روحانیت اہم ہے. اب آپ یہ دیکھیے کہ پیغمبر علیہ السلام کی رحلت کے بعد دو طبقہ فکر ڈیولپ ہوئی، ایک کے نزدیک سیاست زیادہ اہم تھی اور دوسرے کے نزدیک مذہبیت زیادہ اہم تھی. لیکن جن لوگوں کے نزدیک مذہبیت زیادہ اہم تھی، انہوں نے بھی اپنے سماج اور سیاست کو مذہب کے سیٹ سے جرمنیٹ کرانا چاہا. ان کے نزدیک فقط سیاست ہی سب کچھ نہیں تھی، بلکہ بنیاد نے مذہب ہی تھا. اس مذہب کے بیچ سے اس پودے نے پھلنا پھولنا تھا جسے اسلامی معاشرت کہتے ہیں. اور انہوں نے جو دلائل دیے جناب امیر المومنین کی جو سپر جو خلافت ہے یا ان کی جو ایک رائٹ لیڈ کرنے کا تھا امت کو اور نیشن کو، جو لیڈ کرنے کا جو آپ کا رائٹ ہے، اس پر جو دلیل دی، اور وہ دلیل بھی پہلی دلیل اس میں سابقون فی الاسلام ہے کہ علی اس لیے رائٹ فل کلیمنٹ ہیں اس عہدے کے کہ وہ امہ کو لیڈ کریں کہ وہ اسلام میں لانے والوں میں سب سے پہلے ہیں. یعنی اسلام کا رشتہ جوڑا گیا قیادت کے ساتھ، جو اولین اسلام میں ہیں وہی قیادت کے فریضے کو انجام دیں. دوسرا جو آرگیومنٹ پیش کیا گیا وہ صیغہ موقعات ہے کہ پیغمبر نے ایک بار نہیں بلکہ دو بار سب کو، مختلف لوگوں کو، ایک جیسی کیمسٹری رکھنے والے لوگوں کو ان کا بھائی بنایا اور موقعات قائم کی، اور دونوں بار پیغمبر نے جناب علی مرتضیٰ کو اپنا بھائی قرار دیا، دنیا میں بھی اور آخرت میں. اس کا مطلب یہ ہے کہ پیغمبر کی کیمسٹری اور جناب علی مرتضیٰ کی کیمسٹری میں کوئی فرق نہیں ہے، تو آپ نے اس لیے ان کو اپنا بھائی قرار دیا. تیسرا جو آرگیومنٹ ہے جو پیش کیا گیا جناب علی مرتضیٰ کے اس رائٹ کو اسٹیبلش کرنے کے لیے، وہ حدیث منزلت یا ٹریڈیشن آف انڈیئرمنٹ ہے کہ جہاں پر پیغمبر اسلام نے تبوک کی طرف جاتے ہوئے جناب علی مرتضیٰ کو جب مدینہ میں اپنے جگہ پر قائم مقام کیا تو ارشاد فرمایا، یا علی انت منی بے منزلتا ہارون من موسیٰ، اے علی تمہاری منزلت میرے نزدیک وہی ہے جو ہارون کی موسیٰ کے نزدیک تھی، فقط یہ کہ تم نبی نہیں ہو. چوتھا جو آرگومنٹ پیش کیا وہ آئے ولایت ہے، نما ولیکم اللہ و رسول والذین آمنوا والذین یقیمون الصلاۃ و یؤتون الزکاۃ وہم راکعون، کہ تمہارا کوئی ولی نہیں مگر اللہ، اس کا رسول اور مومن جو نماز کو قائم کرتا ہے اور حالت رکوع میں زکاۃ دیتا ہے. اور یہ اس وقت بھی موجود ہر ایک کو بڑی کلیئرٹی کے ساتھ پتا تھا کہ یہ آیت ولایت امیر المومنین کے حق میں نازل ہوئی. اور جو پانچواں آرگومنٹ ہے وہ آیت تبلیغ اور واقعہ غدیر. یہ پانچ آرگیومنٹ بہت فورسفلی پیش کیے گئے جناب علی مرتضیٰ کے اس رائٹ کے لیے. عزیزان گرامی، اگر ہم قرآن مجید کی چند آیات، صرف چند آیات پر ہی غور کریں تو وہ چند آیات پورے دین کی تاریخ کو ہمارے سامنے بیان کر دیتی ہیں. مثال کے طور پر آیت تطہیر، آئے مباہلہ، آئے مودت، آئے ولایت، آئے تبلیغ اور آئے اکمال دین. یہ اتنی چھوٹی چھوٹی آیتیں ہیں لیکن یہ 5-6-7 آیتیں مل کے پوری دین کی تاریخ کو ہمارے سامنے پیش کرتی ہیں. اب سورہ مائدہ ایک ایسی سورت ہے جس میں ان میں سے 3 آیتیں موجود ہیں. آئے ولایت اس میں موجود ہے، آئے تکمیل دین اس میں موجود ہے، آئے تبلیغ اس میں موجود ہے. آئے ولایت انما ولیکم اللہ ورسولہ، آئے تکمیل دین الیوم اکملت لکم دینکم، آئے تبلیغ یا یہ رسول بلغ ما انزل علیک من ربک فإن تفعل فما بلغت رسالتہ بلہ یصمک من الناس. پیغمبر کو حکم آیا، اب یہ 10ویں ہجری ہے جو واقعہ غدیر اور آئے تبلیغ سے ملی ہوئی ہے. تبلیغ یعنی ہمارے اسلام میں دین میں بہت بڑا حقیقی کمپوننٹ جو ہے وہ تبلیغ کا ہے، ابلاغ، بات کو پھیلایا جائے. پیغمبر بھیجے گئے تبلیغ کے لیے، بات کو پھیلانے کے لیے، کمیونیکیٹ کرنے کے لیے. تب یہاں پر رسول کو کمیونیکیشن کا حکم دیا جا رہا ہے، یا یہ رسول بلغ ما انزل علیک من ربک فإن لم تفعل فما بلغت رسالتہ. اے پیغمبر ابلاغ کریں، تبلیغ کریں، بتائیں، کمیونیکیٹ کریں، پہنچا دیں وہ پیغام جس کا آپ کو اللہ نے حکم دیا. فإن لم تفعل، اگر آپ نے یہ نہ کیا، فإن لم تفعل اگر آپ نے یہ نہ کیا، فما بلغت رسالتہ، تو کوئی آپ نے رسالت کے پہنچانے کا، اس کی تبلیغ کا، اس کی کمیونیکیشن کا کام ہی انجام نہیں دیا. بلّہ یصمک من الناس، اللہ آپ کو ناس کے شر سے بچائے گا. عزیزان گرامی، یہ بہت اہم آیت ہے لیکن اس کا جو اسلوب گفتگو ہے، جو اسلوب خطاب ہے، جس طرح پریزیڈنٹ جناب رسول خدا کو اس میں خطاب کیا گیا، وہ بڑا معنی خیز ہے. اس سے پہلے پیغمبر کو کبھی بھی اس انداز سے خطاب نہیں کیا گیا، اور یہاں پر جو پیغمبر کو خطاب کیا گیا وہ ایک جیسے آپ کے جتنی آپ نے کارنامے انجام دیے وہ سارے کارناموں کو کے پیش نظر رکھنے کے باوجود کہا کہ یہ جب ہم حکم دے رہے ہیں اس کا ہونا اور اس کا تکمیل پانا اتنا ضروری ہے جتنا کہ آپ کی ساری رسالت ضروری تھی. اب دیکھیے پیغمبر نے کیا کام انجام نہیں دیا. پیغمبر نے توحید بتائی، کلمہ پڑھوایا، عبادتیں سکھائیں، رشتوں کا تقدس سکھایا، مساوات اور عدالت کا نظام قائم کیا، اس کو لوگوں میں، اس کو ان کے دلوں میں بٹھانے کی کوشش کی، غلامی کے سسٹم کو ختم کیا، قرآن پڑھ پڑھ کر خوب اچھی طرح انہیں ایک ایک بات سے قرآن کی آگاہ کیا، جنگیں لڑیں، بدر، احد، خیبر، خندق، تبوک، حنین، آپ کس کس معرکے کی بات کریں. پھر اپنے باپ جناب ابراہیم اور اپنے جد جناب اسماعیل کی نشانی مکے کو چھوڑ کر پیغمبر اسلام مدینے کی طرف چلے گئے، ہجرت کی، تکلیفیں اٹھائیں، طائف کے سفر میں مصیبتیں بھریں، لوگوں کے تانے سہے، فزیکلی پیغمبر کو اس قدر انجرڈ کیا گیا، جان کا خوف ہمیشہ لاحق رہا. کیا نہیں کیا پیغمبر نے، سب کچھ کیا. لیکن انداز گفتگو یہ بتا رہا ہے کہ یہ ساری تبلیغ دین ایک طرف، اس کے مد مقابل ایک ایسا حکم ہے جس کی تبلیغ پورے دین کی تبلیغ کے برابر ہے، یا دوسرے لفظوں میں میں یہ کہوں کہ اس تبلیغ کی بنیاد پر وہ سارا جو پہلے تبلیغ کیا گیا اس کی زندگی اور دوام کا انحصار ہے. اور میں سمجھتی ہوں کہ یہ انٹرپریٹیشن میرے نزدیک زیادہ قابل قبول ہے کہ اب جو آپ تبلیغ کریں گے اس تبلیغ کی اہمیت یہ ہے کہ جو کچھ آپ نے پہلے تبلیغ کیا اس کے قیام کے لیے، اس کے دوام کے لیے، اس کے زندگی کے لیے، اس کا تبلیغ کرنا لازمی ہے، کیونکہ ان کی زندگی اور دوام اس کی تبلیغ کے پر انحصار کرتی ہے. اور جہاں تک رہی لوگوں کے ڈرنے اور سے ڈرنے اور خوف کی بات، تو یہ بھی بہت عجیب بات ہے کہ قرآن مجید میں صرف اسی مقام پر کہا گیا کہ ہم تمہیں لوگوں کے شر سے بچائیں گے، حالانکہ بہت سارے موقع تھے شر کے اور لوگوں سے بچانے پر اللہ کی طرف سے کوئی نہ کوئی بات ہونی چاہیے تھی. بھائی جب پیغمبر ہجرت کر کے تلواروں کے سائے میں نکل کے چلے گئے، غار سور میں جا کر ٹھہرے، وہاں بھی پہنچ گئے کفار آپ کی تلاش کے اندر، تو وہاں نہیں کہا کہ ہم تمہیں لوگوں کے شر سے بچائیں گے. بھائی بدر میں نہیں کہا، عہد میں نہیں کہا، خندق میں پورے احزاب جمع ہو کر آ گئے، نہیں کہا کہ ہم تمہیں شر سے بچائیں گے. سارا مکہ جو ہے آپ کو نکالنے پر تل گیا، کیا مصائب اور پیغمبر کے لیے نہ ہوئے. وہاں پر کہیں پر بھی نہیں کہا گیا کہ ہم آپ کو لوگوں کے شر سے بچائیں گے. بات یہ ہے کہ وہ سارے کھلے ہوئے دشمن تھے، ان کے لیے کھلی ہوئی تدبیر کرنے کی ضرورت تھی. ویم کرون ویم کر اللہ واللہ خیر الماکرین، وہ اپنی تدبیریں آپ کے خلاف کرتے تھے اور ہم اپنی تدبیر آپ کے حمایت میں کریں گے، اللہ سے بڑھ کر کوئی تدبیر کرنے والا نہیں۔ وہاں پر کیا تھا؟ دشمن کھلا ہوا تھا، لیکن یہاں پر اس موقع پر جب یہ اعلان ہو جائے گا تو اب دشمن یا کھلا ہوا نہیں ہوگا، بلکہ اب دشمن جو ہے وہ چھپا ہوا ہوگا، بظاہر وہ آپ ہی کے فولڈ میں ہوگا، بظاہر وہ لا الہ الا اللہ پڑھ رہا ہوگا، بظاہر وہ نبو محمد رسول اللہ کہہ رہا ہوگا، لیکن اس اعلان سے وہ خوش نہیں ہوگا۔ اس کو قرآن کریم میں منافقین کے لفظ سے یاد کیا گیا اور پورا ایک سورہ سورہ منافقین کا نازل ہو گیا۔ اب اس آیت کو جو آیت تبلیغ ہے، 120 صحابہ 84 تابعین سے اس کو نیریٹ کر لیا گیا، اس کو روایت لی گئی، اور 36 مفسرین و محدثین نے اس کو بہت اب کھلے الفاظ میں یہ بتایا کہ یہ جو آیت ہے آیت تبلیغ، یہ اعلان ولایت امیر المومنین علی ابن ابی طالب کے لیے نازل کی۔ فخر الدین رازی نے اپنی تفسیر کبیر میں، سیوطی ندر منشور میں، ثناء اللہ پانی پتی نے تفسیر مظاہری میں، یعنی 36 مفسرین اور محدثین ہیں جنہوں نے اس آیت کا کو اعلان ولایت امیر المومنین کے لیے بیان کیا۔ اچھا اب یہ دیکھیے کہ آیت پر غور کریں، آیت کیا ہے؟ یا ایو رسول بلغ ما انزل علیک من ربک۔ پیغمبر اس وہ جو نازل ہوا نا وہ جو اس کا ابلاغ کر دیں، آپ اس کو کمیونیکیٹ کر دیں جو آپ پر نازل ہوا۔ ما انزلا، ما وہ جو، ما کا مطلب ہم اگر اردو میں ترجمہ کرنا چاہیں تو وہ جو، یعنی وہ جو آپ پر نازل ہوا اس کا کر دیں، کمیونیکیٹ کر دیں۔ اب بالکل اسی پیٹرن کی، بالکل اسی طرح ایک آیت سورہ نجم میں بھی ہے۔ کل بھی میں نے آپ کے سامنے سورہ نجم کی چند آیات جو ہیں وہ پیش کی تھیں آپ کے سماعت کے لیے۔ تو ایک آیت ہے سورہ نجم کی جو واقعہ معراج سے جس کا تعلق ہے، فَأُوحَى إِلَى عَبْدِهِ مَا أُوحَى، تو بس اس دن اس نے اپنے بندے سے بات کی، مَا أُوحَى جو چاہی، یعنی جو بات وہ کرنا چاہتا تھا وہ بات اس نے کی اس بندے سے، اپنے بندے سے اس نے وہ بات کی، ما اوہا۔ عزیزان گرامی، کل جو ہم نے آپ کے سامنے سورہ نجم کی آیت پڑھی کہ اللہ نے بلایا اپنے عبد کو معراج پہ، لقد را من آیت ربہ الکبرا، کہ اس نے اسے اپنے ایک بڑی نشانی دکھانے کے لیے بلایا۔ سورہ بنی اسرائیل میں کہا، سبحان الذی اسرا بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی الذی بارکنا حولہ لنریہ من آیاتنا انہ هو السمیع البصیر، کہ ہم نے بلایا اپنے عبد کو، ہم لے گئے مسجد حرام سے مسجد اقصیٰ کی طرف اور بلند مقامات کی طرف ہم نے لے کر گئے اور برکتوں والے مقامات سے گزارا، اور کس لیے؟ تاکہ لنریہ من آیاتنا انہ هو السمیع البصیر، تاکہ ہم اسے اپنی نشانیوں میں سے ایک نشانی دکھائیں۔ اور سورہ نجم میں کہا، لقد را من آیت ربہ الکبرا، ہم نے دکھائی اس کو وہ آیت رب کی جو بڑی آیت تھی، ایک بڑی آیت دیکھ لی، ایک بڑی نشانی دیکھ لی۔ اب اللہ دکھانے والا ہے، پیغمبر دیکھنے والے ہیں، اور اس نشانی کو کہا بڑی نشانی ہم نے پیغمبر کو دکھا دی۔ اب یہاں پر دیکھیے کہ سورہ مائدہ میں پیغمبر حکم دیا جا رہا ہے، یا یہ رسول بلغ، کمیونیکیٹ کرو، پہنچاؤ، پیغام دے دو، بتا دو، ما انزلا وہ جو تم پر نازل ہوا تھا، وہ جو تم پر نازل ہوا۔ اور سورہ نجم میں کہا، فَهُوَ إِلَى عَبْدِهِ مَا أُوحَى، اور ہم نے جو بات کہنی تھی وہاں، وہ جو بات وہ ہم نے کہہ دی اپنے بندے کو۔ یعنی وہاں حالت معراج میں، سفر معراج میں، ما أُوحَى وہ جو ہم نے تم پر وحی کی، وہ جو بات ہم نے تم سے کی، یہاں مقام غدیر کے اوپر، ما انزلا وہ جو بات تمہیں بتائی گئی تھی، وہ جو اس کا تمہیں یہاں پر ابلاغ کرنا ہے۔ یعنی ما اوہا اور ما انزلا، یعنی وہ بات جو وہاں بتائی تھی، ما انزلا، اب اس بات کے یہاں پر بیان کرنے کا وقت آ چکا۔ یعنی بات ایک ہے، ما اوہا اور ما انزلا، وہ جو ما اوہا تھا وہ آیت کبرا ہے، وہ ما اوہا جو تھا، لنوری ہمیں آیاتنا انہ سمیع البصیر، ہماری نشانیوں میں سے ایک نشانی، ہماری آیتوں میں سے ایک آیت جو ہم نے دکھا دی، وہ پیغمبر تم उसकी तबलीग करो। तब वहाँ माँ हुआ ओहा था, यहाँ माँ उनजिला है। ये जो बात पहले तय हो चुकी थी सफरे मेराज के दौरान, उस बात को रीइन्फोर्स किया गया उस वक्त जब पैगंबर आखिरी हज करके वापस पलट रहे थे, मकाम गरीदे गदीर खुम पर पहुंचे और उधर से हुक्म आया, या यो रसूल बल्लिग मा उनज़िला अलैका। वही बात, वो जो वहां की थी ना, बस उसका बलाग करो। फ़ैन लम तफल फमा उबल्लिग रिसालता, और अगर आपने उसकी तबलीग नहीं की तो गोया आपने रिसालत काम अंजाम नहीं दिया। वल्लाहु यासुमुक मिनन नास, आपका खुदा आपको लोगों के शर से बचाएगा। अब देखिए, जो वहां माँ ओहा था मेराज के वक्त, जो वहां माँ हुआ था, वो मकाम गदीर पे माँ उनज़िला बन गया। ये कड़ी है, सिलसिला है, माँ ओहा से माँ उनज़िला तक। जब माँ उनज़िला का हुक्म आ गया तो पैगंबर ने मजमे को तरतीब दे दिया, जाने वालों को वापस बुला लिया, पीछे जाने वालों का इंतजार, रह जाने वालों का इंतजार किया, और फिर उसके बाद ऐलान हुआ, हैया अला खैरुल अमल, हैया अला खैरुल अमल, आओ अमल खैर की तरफ। एक कम अज़ कम लाख सवा लाख आदमी का मजमा तारीखें कहती हैं कि पैगंबर ने वहाँ पर इकट्ठा किया। और उसके बाद फिर आपने पालन शतर का मेम्बर बनाया। पैगंबर ने ऊँट पर खड़े होकर क्यों नहीं खिताब किया? आमतौर पर और अरबों का ये दस्तूर है कि जब कोई कबीले का सरदार या कोई ऐसी सिचुएशन होती है तो वो ऊँट पर खड़े होकर खिताब करते हैं, ऊंची जगह से लोग देख लेते हैं। लेकिन यहाँ बात चूंकि इतनी मामूली नहीं थी कि जो ऊँट पर खड़े होकर पैगंबर कर देते और लोग सुन लेते, बात इतनी अहम थी, लकदरा में आयत रबिल कुबरा, वो बड़ी आयत अल्लाह की निशानी जो देख कर आए थे, जिसके लिए कहा कि माँ ओहा, वो जो बात तुम्हें बताई गई वहाँ पर, जहाँ फिर कहा माँ उनज़िला, जो बताई गई वहाँ उसका, उसको कम्युनिकेट करो, यानी बात बड़ी थी, लिहाजा इंतज़ाम भी आला किया। अब पैगंबर ने पालन शतर का मेंबर बनाया। मेंबर पर फ़कत दो अफराद हैं, एक मुस्तफ़ा हैं और एक मुर्तज़ा। तो इसके बाद पैगंबर ने ख़िताब किया लोगों से कि मैंने सारी अपनी, वो खुतबा है गदीर कौम का, तवील खुतबा है पैगंबर का, जिसमें आपने जो दीन के मामले में जो भी आपको मराहिल पेश आए और जिस तरह आपने खिदमत अंजाम दी और जो कुछ आप नसीहतें करना चाहते थे वो सारी बातें आपने की। उसके बाद आपने इरशाद फरमाया, अलस्तुला बिलमोमिनीन मिन अनफुसिकुम, क्या मैं तमाम लोगों के नफूस से अफजल नहीं हूँ? अब ये किस बात की बुनियाद है? ये बुनियाद है सूरह अहज़ाब की छठी आयत की, अल नबी उला बिलमोमिनीन मिन अनफुसिहिम, जहाँ पर कहा गया कि नबी का नफ्स तमाम लोगों के नफूस से अफजल है। पैगंबर ने गवाही मांगी, क्या मैं अफजल हूँ? मेरा नफूस नफ्स तुमसे अफजल है। अब ये मामला कब का है? ये 10वीं हिजरी का है, और 9वीं हिजरी में वाकई मुबाहिला में पैगंबर अपने नफ्स को उस अनफुसना व अनफुसकुम की मकाम पर उस नफ्स का पर्सोनिफिकेशन दिखा चुके हैं, हुज्जत खुदा को पर्सोनिफाइड करके दिखा चुके हैं कि पैगंबर तुम अपने नफ्स को ले जाओ या अपने नफूस को ले आएं, तुम अपनी औरतों को ले जाओ या अपनी औरतों को ले आएं, तुम अपने बेटों को ले जाओ या अपनी बेटों को ले आएं। तो पैगंबर ने वहाँ नफ्स के मुकाम पर पर्सोनिफाई किया, किसी की ज़ात को, शख्सियत को नफ्स के मुकाम पर रखा, उसे हुज्जत खुदा करार दिया। अब पैगंबर यहाँ दोबारा पूछ रहे हैं कि अलस्तुला बिलमोमिनीन मिन अनफुसिकुम, क्या मैं तुम्हारे नफूस से आला और फजीलत नहीं रखता? तो अब ये देखिए कि पैगंबर नफूस से आला और फजीलत तो रखते हैं, तो जो पैगंबर का नफ्स से, क्या वो फजीलत और लोगों के ऊपर फजीलत नहीं रखता? क्या वो लोगों के नफूस से आला नहीं है, उसी तरह जिस तरह पैगंबर का नफ्स लोगों के नफूस से आला है? सब ने कहा कालू बला कालू बला। ये जहन साजी तो पैगंबर मुबाहिले से कर रहे थे, 9वीं हिजरी में ये नफ्स की जहन साजी कर चुके थे, और 10वीं हिजरी में उस नफ्स साजी की बुनियाद पर पैगंबर विलायत अली का ऐलान कर रहे हैं। तारीखें लिखती हैं कि उसके बाद पैगंबर ने वाखज़ा बियदिही अली इब्ने अबी तालिब, अली के हाथ को पकड़ा, मिंबर पर बुलंद किया, और जब बुलंद कर दिया तो उसके बाद पुकारे, मन कुन तुम मौला हो फहाज़ा अलीयुन मौला, जिसका मैं मौला हूँ उसके अली मौला है। अब ये पैगंबर का कहना कि मन कुन तो मौला हो फहाज़ा अलीयुन मौला, अली जिसका मैं मौला हूँ, जिसका मैं वली हूँ, उसके अली वली हैं। तो यहाँ पैगंबर ने अली को हरे कहरे गहरे का मौला या वली नहीं बनाया, बल्कि हर उस शख्स का मौला और वली बनाया जिसके पैगंबर खुद मौला और वली हैं।
یہاں پر پیغمبر نے ولایت امیر المومنین کو ولایت علی ابن ابی طالب کو ولایت پیغمبر کے ساتھ جوڑ دیا، وہ بانڈ کریٹ ہو گیا جو ولایت کا بانڈ ہے. اور یہ بانڈ کیسے کریٹ ہوا؟ حکم خدا سے، اذن خدا سے، یا ایھا رسول بلغ ما انزل علیک من ربک، پیغمبر ابلاغ کرو، کمیونیکیٹ کرو، پہنچا دو جس کا تمہیں ماں اوہا وہاں حکم دیا، وہاں تمہیں بتایا، ماں انزلہ یہاں پر تمہارے اوپر اس کا نزول کیا، اور اس کے بعد تم اس بانڈ کو، اس ولایت کو، اس اعلان کو لوگوں کے سامنے بیان کرو. پیغمبر نے وہ ولایت کا جو تھریٹ تھا، جو بانڈ تھا، ولی ابن ابی طالب کے اعلان ولایت میں اپنی ولایت کے ساتھ باندھ کر پیش کر دیا، باندھ کر پیش کر دیا. من کن تو مولا ہو فہاز علی مولا، یہ پیغمبر کی ولایت کے ساتھ بند گئی، علی کی ولایت بند گئی، علی کی ولایت پیغمبر کی ولایت کے ساتھ. اب جہاں جہاں جو جو پیغمبر کو اپنا ولی سمجھتا ہے، اپنا گارجین سمجھتا ہے، اپنا محافظ سمجھتا ہے، اپنا گائیڈ سمجھتا ہے، اپنا آقا سمجھتا ہے، اپنے نفس سے اعلیٰ اور برتر سمجھتا ہے، اللہ کا اس کو پیغمبر سمجھتا ہے، اس کے راستے پہ چلنا چاہتا ہے، وہاں وہاں وہ لازم ہو گیا کہ اسے نفس رسول اور ولی رسول خدا امیر المومنین علیہ السلام کی بھی ولایت پر یقین رکھنا پڑے گا. اچھا، اس کے بعد پھر پیغمبر نے دعا بھی فرمائی. فخر الدین رازی نے، ویسے تو میں نے آپ کے سامنے پہلے عرض کیا کہ 36 محدثین مفسرین نے اس کو نیریٹ کیا، اس کو رقم کیا، اس کو اپنے ہاں اس حدیث غدیر کو لکھا اور بنایا، بیان کیا. فخر الدین رازی نے لکھا اپنی 12ویں جلد میں تفسیر کبیر کی کہ پیغمبر نے جب کہا کہ من کن تو مولا ہو فلی مولا، تو پھر اس بعد دعا کے لیے ہاتھ بلند کی اور کہا کہ اللہم والا من ولا ہو وعدا من آدا ہو وہ نصر من نصر ہو وہ خزل من خزل ہو، پروردگار جو علی کے دوست ہوں تو اس کا دوست بن جا، جو اس کے دشمن ہوں تو اس کا دشمن ہو جا، جو اس کی مدد کرے تو اس کی مدد کر، جو اسے چھوڑ دے اسے ذلیل فرما. اب یہاں پر آپ یہ دیکھیے کہ یہ بات واللہ یسمم کا من الناس کا مطلب یہاں پر سمجھ میں آتا ہے کہ اس اعلان سے، اس بات سے لوگ خوش نہیں ہوئے، انہیں پریشانی لاحق ہو گئی. یہ ایسی پریشانی کہ یہ انڈائریکٹ یا ڈائریکٹ جس طرح بھی کہیں آپ، کہ پیغمبر نے تو ولایت امیر المومنین کا اعلان کر کے در حقیقت امام علی کی ایک طرح سے اس قیادت کا اعلان کر دیا کہ جو بعد پیغمبر امت مسلمہ کو پیغمبر کی جگہ پر قبول کرنی ہے. تو جن کے انہیں اس اسلام کو ایک پولیٹیکل ڈسپلن کے طور پر قبول کیا تھا نا، ان کے لیے یہ بات تکلیف دہ تھی. اسلام پولیٹیکل ڈسپلن اس صورت میں ہے جب مذہب کے بیچ سے اس کی سماجیت اور معاشرت کا پودا نکلتا ہے. تو یقینی بات ہے اس اعلان سے لوگ خوش نہیں ہوئے، بالکل بھی خوش نہیں ہوئے، بہت زیادہ دلوں میں رنجش ہوئی. اور اس کے بعد پھر کافی سارے شعرا نے قصیدے بھی کہے اس موقع کے اوپر، اور پیغمبر علیہ السلام نے بہت قصیدوں کی داد بھی دی. ایک شعر حسان بن ثابت کا بھی سنا دوں آپ کو، فقال له قم یا علی فانی رضیتک من بعدی ہادیا و اماما، کہا کہ رسول نے کہا اے علی کھڑے ہو جاؤ، فقال یا علی قم یا علی فانی، کھڑے ہو جاؤ علی کہ تم اس بات پر، تمہارے لیے رضی تو کم امبادی امامن و ہادین، تم اس بات پر راضی نہیں ہو کہ میرے بعد تم ان کے ہادی اور ان کے امام ہو، ان کے گائیڈ ہو، میرے بعد تم ان کے ہادی اور امام ہو. اور پیغمبر نے اس پر شاباش دی. باقی لوگ یہی مطلب سمجھ رہے تھے کہ بعد پیغمبر یہی ولی ہیں، یہی گائیڈ ہیں، یہی رہنما ہیں، یہی امام ہیں. تو یہاں یہ بات بہت لوگوں کو اس سے پریشانی ہوئی، وہ تمام لوگ پریشان ہوئے جو اسلام کو ایک پولیٹیکل ڈسپلن کے طور پہ دیکھنا چاہتے تھے، اور جو بڑی بنی بنائی امپائر تھی پیغمبر اسلام نے، جو اسلام کی ایک فاؤنڈیشن بنا دی تھی، اس کو ایک ان کی آنکھیں للچائی ہوئی اس کی طرف دیکھ رہی تھیں اور وہ اس کو ہاتھ میں لینا چاہتے تھے. تو بہرحال یہاں پر اس آیت کا مطلب سمجھ میں آتا ہے کہ واللہ یعصمک من الناس، ہم تمہیں لوگوں کے شر سے بچائیں گے. شیخ کلینی نے امام باقر علیہ السلام سے روایت کی کہ امام نے ارشاد فرمایا کہ امیر المومنین نے اپنے مشہور خطبہ وسیلہ، یہ خطبہ وسیلہ بھی نجم لغا میں موجود ہے، یہ بھی ایک طویل خطبہ امیر المومنین کا، اس میں آپ نے اس غدیر خم کے مقام کا تذکرہ کیا کہ پیغمبر جب غدیر خم کے مقام پر پہنچے تو مسلمانوں کے پالا نے شتر نے اونٹ کے وہ سیٹیں نکلوائیں، ممبر بنایا، پیغمبر اس پر چڑھے، میرے بازو کو بلند کیا، اتنا بلند کیا کہ ان کے بغلوں کی سپیدی نظر آنے لگی. پھر آپ نے ارشاد فرمایا کہ من کن تو مولا ہو فہذا علی مولا، اللہم والا من بلا ہو وعدا من آدا ہو ونصر من نصر ہو وخزل من خزل ہو، کہ میرے پروردگار اس سے دوستی رکھنا جو علی کا دوست ہو، اس کی مدد کرنا جو علی کی مدد کرے، اسے دشمنی رکھنا جو علی کا دشمن ہو. اور پھر اس کے بعد اس آئے مبارکہ کا نزول ہوا. یہ अल यौमा अकमल तो लकुम दीनकुम व अतमम तो लकुम नेमती व रजी तो लकुम इस्लाम दीना। अहले सुन्नत ब्रादरान अहले सुन्नत के बड़े बड़े उलमा ने इस आयत की जो शान नज़ूल है वो यही लिखी है, अबू नईम इस्फहानी ने, मगाज़ली ने, इब्ने मर्दविया ने, इन सारे लोगों ने ये इसकी तंजील, इस आयत की तंजील का यही मौका बयान किया। अब देखिए कि गदीर के हवाले से कुरान मजीद में चार आयतें बिल्कुल वाज़े तौर पर हमारे सामने, एक आयत, दो आयतें, तीन आयतें इसमें माईदा की हैं और एक आयत इसमें सूरह मारिज की है। पहली आयत अल यौमा यायस लज़ीन कफरु मिन दीनकुम फला तख्शूहुम वख्शून, माईदा की आयत, उसके फौरन बाद कहा अल यौमा अकमल तो लकुम दीनकुम व अतमम तो अलैकुम नेमती व रजी तो लकुम अल इस्लाम दीना, माईदा की आयत। इसी सूरह माईदा में तीसरी आयत भी है, आयत तबलीग, या अय्युह रसूल बल्लिग मा अनज़ला अलैका मिन रब्बिक फइन लम तफअल फमा बल्लिगत रिसालता वल्लाहु यअसमुका मिन अन्नास। ये तीन आयतें सूरह माईदा में वाक़ए गदीर और ऐलान विलायत अमीरुल मोमिनीन और इकमालुद्दीन पर है। अब पहली दो आयतें जो मैंने आपके सामने पढ़ी, अल यौम यैस लज़ीन कफरु मिन दीनकुम, आज के दिन के बाद तुम्हें कुफर से डरने की कोई जरूरत नहीं है, फला तख्शूहुम वख्शून, अब बस फ़कत अब हमसे डरो, यानी अल्लाह के गज़ब से डरो कि इतना उसने अता कर दिया, इतना उसने नवाज दिया, इतनी उसने रास्ते को दिखा दिया, हिदायत को रोशन कर दिया, आसानियां पैदा कर दी, गाइड दे दिए, जन्नत का रास्ता दिखा दिया, उसके बावजूद भी अगर तुम न माने तो फिर हमसे डरना, अब काफिरों से डरने की ज़रूरत नहीं। अल यौम यानी ऐलान गदीर का वो रोज़ था कि उसके बाद पैगंबर को हुक्म दिया गया और बता दिया गया कि आज के बाद कुफर से कोई ख़तरा नहीं, और हकीकत में यही हुआ कि कुफर से फिर उसके बाद कोई ख़तरा नहीं हुआ। अल यौम, अल यौम का मतलब है वो दिन, अल यौम जैसे आप ये कहें कि अलहम्द, अब अलहम्द हम्द का मतलब तारीफ, और अलहम्द खुदा की तारीफ, बैत खाली बैत, अल बैत वो बैत, खास बैत कौन सा, अल बैत काबा, जब किसी चीज़ के आगे अल लग जाता है तो उसका मतलब ये होता है कि वो किसी ख़ास चीज़ की तरफ इशारा हो रहा है। हम कोई भी तारीफ हमद हो सकती है, लेकिन अगर अल हमद लग जाए, अल लग जाए तो तारीफ सिर्फ खुदा की बन जाती है। बैत कोई भी हो सकता है, लेकिन अल बैत अगर कहा जाएगा तो उसका मुराद वो खाना काबा ही होगा। इसी तरह यौम, बहुत सारे यौम होते हैं, अय्याम होते हैं, बहुत सारे यौम होते हैं, लेकिन अल यौम वो दिन, कौन सा दिन, जब पालान क्षेत्र का मेंबर बना, विलायत अली मुर्जा का ऐलान हुआ, अल यौमा यही से लजीन कफरु मिन दीनकुम, बस उस रोज़ काफिर तो बिल्कुल उनके दम उखड़ गए और अब उनसे तुम्हें किसी किस्म का ख़तरा बाकी ना रहा, फला तख्शूहुम वख्शून, बस अब हमसे डरो कि हमने इतनी इनायतें और इतनी मेहरबानियाँ कर दी, उसके बावजूद भी अगर मुनाफिकत रहेगी तो फिर हमसे बड़ा अजाब में डालने वाला कोई नहीं है। दूसरी आयत बैक टू बैक अल यौम, उस दिन यानी आज के दिन, अल यौम वहाँ पर भी, अल यौम वो एक ख़ास दिन है, एक ख़ास दिन है जिस दिन अब काफिरों से डरने की ज़रूरत नहीं है, मुनाफिकों को होशियार कर दिया, उसके बाद का अल यौम और आज ही के दिन, यानी ये दिन, ये ख़ास दिन, अल यौम अकमल तो लकुम दीनकुम, आज के दिन हमने दीन को मुकम्मल कर दिया। उससे पहले क्या कहा था, या रसूल बल्लिग मा अनज़ला अलैका मिन रब्बिक, इब्लाग करो, कम्युनिकेट करो, पहुँचा दो, फ़इन लम तफ़अल अगर ना किया फमा बल्लिगत रिसालता, यानी रिसालत का काम ही मुकम्मल ना हो पाएगा, रिसालत को मुकम्मल करने के लिए ये ऐलान ज़रूरी है। जब वो पैगंबर ने ऐलान कर दिया तो इरशाद अल यौमा अकमल तो लकुम दीनकुम, आज हमने दीन को मुकम्मल कर दिया, वो आखिरी बात जो रह गई थी ना पैगंबर, उसे तुमने इब्लाग किया, हमने दिन को मुकम्मल कर दिया, व अतमम तो अलैकुम नेमती व रज़ीतु लकुम अल-इस्लाम दीना, और उस आज ही का दिन वो दिन है जिस दिन हमने नेमत को तमाम किया और तुम्हारे दीन इस्लाम से राजी। آیت اسی معاملہ غدیر پر، اسی موقع غدیر پر، سورہ مارج ہی پہلی آیت ارشاد ہوا، سالہ سائلن بے عذاب واقعین، ایک سائل نے لازمن پیش آنے والا عذاب مانگا. دوسری آیت للکافرین لیسا لہو دافعون، وہ انکار کرنے والوں کے لیے ہے وہ عذاب جس کو ٹالنے والا کوئی نہیں ہے. تیسری آیت من اللہ ذی المعارج، وہ اس اللہ کی طرف سے ہے جو عروج کی زمینوں کا مالک ہے. اب یہ کیا معاملہ ہے؟ تاریخوں نے حارث بن نعمان فہری کا واقعہ لکھا کہ اس حدیث غدیر کو جب اس نے سنا اور پیغمبر نے جب پکارا کہ من کنت مولا ہو فحاز علی مولا، تو قریب آ گیا وہ پیغمبر کے اور اس نے سوال کیا کہ پیغمبر آپ نے ہمیں کہا لا الہ الا اللہ، توحید کی طرف توجہ دلائی، ہم نے اسے مان لیا، ہم نے کہہ دیا لا الہ الا اللہ. آپ نے کہا کہ آپ خدا کے رسول ہیں محمد رسول اللہ، ہم نے اسے بھی ایکسیپٹ کر لیا اور ہم نے محمد رسول اللہ کہہ دیا. آپ نے کہا نماز بجا لاؤ، ہم نمازیں پڑھنے لگے. آپ نے کہا روزے رکھو، ہم روزے رکھنے لگے. آپ نے کہا کہ اپنے مال میں سے زکات دو، ہم نے مال میں سے زکات بھی نکالنی شروع کی. آپ نے کہا حج کے لیے آؤ، تو ہم آپ کے ساتھ حج کرنے کے لیے بھی آ گئے. ہم نے آپ کی کہی ہوئی ہر بات کو قبول کر لیا. اب آپ اپنے بھائی کو ہمارا لیڈر بنا رہے ہیں، یہاں تک کہ آپ نے کہہ دیا کہ جس کا میں مولا ہوں اس کے یہ مولا ہیں. تو کیا یہ الفاظ خدا کی طرف سے ہیں یا آپ اپنی طرف سے کہہ رہے ہیں؟ پیغمبر یہ انداز تخاطب دیکھ کے حیران رہ گئے اور ارشاد فرمایا بل عند اللہ، بے شک جو کچھ میں نے کہا وہ جانب اللہ ہے. یعنی پیغمبر تو اللہ کی مرضی کے علاوہ بات ہی نہیں کرتا. وما ینطقون عن الہوا، ہوائے نفس کے تحت تو بات ہی نہیں کی پیغمبر نے، کبھی نہیں کی. اور یہ قرآن نے کہا وما ینطقون عن الہوا ان ہوا الا وحی یوحا، پیغمبر تو بات ہی اس وقت کرتا ہے، کہتا ہی وہی ہے جو وحی الہی ہو. تو کہا بے شک بل عند اللہ، یہ اللہ ہی کی طرف سے ہے. تو اس پر وہ بہت برہم ہو گیا، غصے میں آ گیا اور اس نے کہا کہ اے اللہ، آسمان کی طرف دیکھا، اس نے کہا کہ اے اللہ، اگر محمد یہ بات درست کہہ رہے ہیں کہ یہ تیری طرف سے، تو ایسے کر تو آسمان سے مجھ پر پتھر برسا دے تاکہ یہ آنے والی اور موجودہ نسلوں کے لیے ایک دلیل بن جائے، اور اگر یہ بات انہوں نے غلط کی تو ان پر عذاب نازل کر دیں، اگر انہوں نے اپنے دل سے کہا تو ان پر عذاب نازل کر دیں. یہ کہہ کر وہ اپنے اونٹ کی طرف چلا اور صحرا کی طرف ابھی چل ہی رہا تھا کہ آسمان سے پتھر گرا اور اس کے سر کو توڑتا ہوا وہ اس کی پیٹ سے پتھر نکل گیا. اور ان آیات کے بارے میں اہل سنت، برادران اہل سنت کے عظیم اور بڑے بڑے علماء نے، سبت جوزی نے، حلبی نے، سب نے اس کے بارے میں لکھا کہ یہ آیت حارث بن نعمان فہری کے اس گفتگو کے بعد نازل ہوئی جب اس نے اللہ سے عذاب مانگا کہ اگر پیغمبر نے جو یہ کہا درست ہے تو عذاب دے، ورنہ پیغمبر پر عذاب ڈال. تو سالہ سائلن بے عذاب واقعین، اس سائل نے سوال کیا عذاب کا اور عذاب اس نے مانگ لیا. للکافرین لہو، للکافرین لیس لہو دافعون، اور پھر عذاب مانگنے والے نے جب عذاب اٹھا لیا جو انکار کرنے والوں کے لیے تھا، تو اس عذاب کو کوئی ڈالنا ہی ٹالنے والا ہی نہیں تھا. اور دینے والا کون تھا عذاب؟ من اللہ ذی المعارج، وہ اللہ جو عروج کا مالک ہے، عروج کی زمینوں کا مالک ہے. یہ چوتھا واقعہ ہے، چوتھی آیت ہے یہ غدیر کے حوالے سے. تین آیات سورہ مائدہ کے اندر اور چوتھی آیت یہ سورہ مارج کے اندر. ابھی دیکھیے کہ اس واقعہ غدیر کے بعد جناب علی مرتضیٰ کو لوگوں نے مبارکبادیں دیں، تاریخیں لکھتی ہیں بکن بکن یا علی، آج ہمارے اور سارے مومنوں کے مولا ہو گئے. بڑے بڑے لوگوں نے آج جناب علی مرتضیٰ کو، سارے جو نامی گرامی مسلمان تھے اور پیغمبر کے قریب کا حلقہ تھا اور پھر اس کے بعد کا، اور جو مختلف ٹیئرز میں لوگ تھے، انہوں نے بڑھ بڑھ کر آپ کو مبارکباد دی جناب علی. اور خواتین نے، خواتین موجود تھیں جو حج میں پیغمبر کے ساتھ گئی تھیں، تو خواتین نے پیغمبر جناب علی مرتضیٰ کو اس ولایت کی اعلان ولایت کی اور مولائیت کے مقام کی اعلان کی جو ہے وہ مبارکبادیں دی. تو ایک مبارکباد کا، ایک خوشی کا ایک موقع یعنی آیا کہ جہاں ایک ایسا موقع جو قابل مبارک ہے. اس لیے قابل مبارک ہے کہ یہاں یہ بانڈ جو اللہ نبی اور جناب علی مرتضیٰ کے سامنے تھا، کہ درمیان تھا ولایت کا بانڈ، اس بانڈ کا اعلان ہو گیا. انما ولیکم اللہ ورسولہ والذین آمنوا والذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. کوئی تمہارا ولی نہیں ہے مگر اللہ تمہارا ولی ہے، پیغمبر تمہارا ولی ہے اور وہ مومن تمہارا ولی ہے جو نماز کو قائم کرتا ہے، حالت رکوع میں زکاۃ دیتا ہے۔ مقام غدیر خم کے اوپر پیغمبر نے اس مومن کی ولایت کا جس خوبصورتی کے ساتھ اعلان کیا، جس شاندار طریقے پر اعلان کیا، جس محبت کے ساتھ اعلان کیا، اور قرآن کریم نے اس پر جس طرح مہر لگائی، پہلے تو حکم دیا کہ ما اوہا جو وہاں بتایا تھا معراج میں، ما انزلہ اس کا اعلان کر دیجئے، اور اگر آپ نے اس کا اعلان نہ کیا تو آپ نے کار رسالت انجام ایسا لگے گا نہ دیا ہو۔ یعنی یہ وہ امپورٹنٹ اعلان ہے کہ جس کے وجہ سے وہ پرانا جتنا کام کیا نا پیغمبر، اس کے بچنے کا انحصار ہے۔ آپ اسے محافظت میں دے دیں اس ولی کی، اسے حفاظت میں دے دیں اس ولی کی، اسے گارجین شپ میں دے دیں اس ولی کی۔ اب یہ ولی جانے اور پھر آپ کے سفر، اس مسلم اسلام کا سفر، لا الہ الا اللہ کا سفر، محمد رسول اللہ کا سفر، یہ پھر اس ولی کی ذمہ داری ہے کہ وہ اس ولی اس کی حفاظت کے فریضے کو انجام دے۔ تو غدیر جو ہے درحقیقت اس بانڈ کے اعلان کا نام ہے، اس ولایت علی کے ولایت پیغمبر کے ساتھ جڑ کر اس بانڈ کے اظہار کا نام ہے۔ اور پھر یہ وہ موقع ہے کہ جہاں پر بہت عظیم ذمہ داری محافظت کی، بہت عظیم ذمہ داری حفاظت کی، بہت عظیم ذمہ داری گارجین شپ اور گائیڈنس کی جناب علی مرتضیٰ کے کندھے پر آئی، جو دین اسلام کی ذمہ داری۔ اسی لیے کہا کہ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، آج وہ روز ہے جس دن ہم نے دین کو مکمل کر دیا، نعمت کو تمام کر دیا اور تمہارے دین اسلام سے راضی ہو گئے۔ ابھی تھوڑی دیر پہلے تک راضی نہیں تھے، واللہ یعصمک من الناس تک بات تھی کہ ہمیں تمہیں شر سے بچائیں گے لوگوں کے، اگر یہ اعلان نہ کیا تو کچھ بھی نہ کیا، سارا کام خراب ہو جائے گا۔ اور جیسے یہ اعلان ہو گیا، کہا اکمال دین کی تب جو ہے سند مل گئی، دین بھی مکمل ہوا، اسلام سے بھی راضی ہوئے اور نعمتیں بھی تم پر تمام کر دیں۔ اب دیکھیں عزیزان گرامی، ایک طرف تو یہ ایگزالٹڈ سچویشن ہے، کتنی بڑی کہ پیغمبر کے ساتھ ولایت کا رشتہ، وہ بانڈ، اس کا اعلان ہو رہا ہے جناب علی مرتضیٰ کے۔ دوسری طرف ہم یہ دیکھتے ہیں کہ بعد رحلت پیغمبر ایک عجیب سچویشن میں آل محمد آ گئے، اور جسے کہتے ہیں ڈس آنر کی سچویشن کے اندر آ گئے، مرتبہ گرائے جانے لگے۔ اچھا، پہلا کیا مرتبہ تھا جو گرا دیا گیا؟ خلافت سے محرومی، پولیٹیکل اسٹیٹس جو تھا آل محمد کا، اسے کمپرومائز کر دیا گیا۔ یہ جو میں نے آپ سے کہا تھا نا ولایت زیامت، یعنی سوشل اور پولیٹیکل گارجین شپ کی رسپانسبلٹی ولی کی ہوتی ہے، تو وہ ہاتھ سے لے لی گئی، اور خلافت کا جو ہے وہ ٹرمنالوجی جو ہے وہ جو عہدہ ہے وہ رائج کر دیا گیا، ولایت اور امامت کو ہٹا دیا گیا۔ تو ایک پولیٹیکل جو اسٹیٹس تھا، سماجی سوشل اسٹیٹس تھا، اسے وہ کمپرومائز ہو گیا آل محمد کا، کہ دوسرے مختلف لوگ جو ہیں وہ اس مقام پر بیٹھے اور نہ بیٹھے، تو اس گارجین شپ کو جن کی ایکسیپٹ نہیں کیا گیا، وہ جناب علی مرتضیٰ کی گارجین شپ کو ایکسیپٹ نہیں کیا گیا۔ دوسرا جو کاز تھا جو ڈیزاسٹر کی یا ڈس آنر کی، وہ اکنامک اسٹیٹس جو تھا وہ آل محمد کا کمپرومائز کیا گیا، فدق کو ضبط کر لیا گیا۔ اچھا، پھر اس کے ساتھ ساتھ ایک جو سوشل پرسٹیج تھی آل محمد کی، اسے بہت دھکا لگایا گیا۔ وہ اس طرح کے گواہیاں جناب فاطمہ زہرا کے سلام اللہ علیہا کے جو کلیم تھا، اس کے حق میں جو گواہی دی گئی جناب علی مرتضیٰ نے دی، جناب میمن نے دی، آپ کے بیٹوں نے دی، حالانکہ چھوٹے تھے آپ کے بیٹے، لیکن کون ہیں آپ کے بیٹے؟ پیغمبر کہہ چکے ہیں، امام ہیں بھائی۔ جب مباہلے میں پرسونیفائیڈ حجت خدا بن کر گئے، اللہ کی توحید کی گواہی دینے کے لیے گئے، تو وہاں تو اللہ نے نہیں کہا کہ ہم کم عمر ہیں، چھوٹے ہیں، وہ چھوٹے ہی تھے، تو حجت خدا شخصیت میں ڈھل کر جو ہے اللہ کی ویدانیت کی گواہی دینے کے لیے گئی تھی، تو یہاں پر ان کی گواہی کو قبول نہیں کیا گیا۔ علی ابن ابی طالب رسول کے نفس بن کر خدا کی ویدانیت کی گواہی دینے کے لیے گئے تھے، وہ اس گواہی کو ریجیکٹ کر دیا گیا۔ تو ایک سوشل جو پرسٹیج تھی، اس کو چیلنج کیا گیا۔ یہ بہت صاحبان عزت کے لیے بہت بہت دھکا لگنے والی بات ہوتی ہے کہ آپ کی سوشل پرسٹیج پر کوئی ہاتھ ڈالے۔ پھر اس کے بعد اور جو معاملات بگڑے، بنی امیہ جو تھے وہ شریک اقتدار ہو گئے، اور تاریخیں لکھتی ہیں کہ اس کا تھریٹ کہاں سے چلا، کہ ابو سفیان جناب امیر المومنین کے پاس آیا اور کہا کہ یہ کیا تم ہاتھ پر ہاتھ دھر کے بیٹھ گئے ہو، اور اقتدار حکومت انجان لوگوں کے پاس جا رہی ہے، یا تو تمہیں اس بات کا حق پہنچتا ہے کہ تم حکومت یا اقتدار پر آؤ، یا اگر تم پسند نہیں کرتے تو ہم حکومت اور اقتدار کریں۔ یعنی بنی ہاشم اور بنی امیہ بڑے قبیلے ہیں، نامی گرامی ہیں ان کے، بنی ہاشم جو جس جس بھی پیرامیٹر پر آپ رکھیں تو وہ عرب کے قبیلوں میں ٹاپ لائن ٹاپ پر ان کا نام ہے. تو پھر بنی امیہ تجارت میں ٹریڈ میں آگے تھے, پیسہ ویسا بہت آ گیا تھا, تو وہ اپنے آپ کو کچھ زیادہ اہم سمجھنے لگے تھے. تو کہا کہ یا تم ہو یا پھر ہم ہو جائیں گے. جناب امیر المومنین کو اس نے جناب عباس کے پاس گیا, آپ کے چچا کے پاس, اور کہا کہ یہ کیا ہو رہا ہے, آؤ چل کر تمہارے بھتیجے کو سمجھاتے ہیں. تو جناب عباس کو لے کر آیا جناب امیر کے پاس اور کہا کہ تم راضی ہو جاؤ تو ہم, میں ابھی مدینے کی گلیوں کا سواروں اور پیادوں سے بھر کر لڑ کر تمہارا حق تمہیں دلواتا ہوں. یہ بہت امپورٹنٹ جنکچر تھا. دیکھیے کوئی کمزور ذہن کا آدمی اور اللہ ہی خدائی منصب کے علاوہ کوئی اور ہوتا تو یہ آفر بہت بڑی تھی, بہت ہی بڑی آفر تھی. لیکن امیر المومنین خدائی منصب ولایت کے منصب پر ہیں, ولی محافظت کرتا ہے. میں مسلسل آپ سے کہہ رہی ہوں ولی کی خدا سے قربت ہوتی ہے, ولی محافظت کی منزل پر فائز ہے. تو امیر المومنین نے نہایت تحمل سے اس سے کہا تم وہی ہونا کہ جو سوار اور پیادے بدر میں احد میں لائے ہمارے خلاف, تم وہی ہونا جو سوار اور پیادے احزاب میں خندق میں لائے ہمارے خلاف پیغمبر علیہ السلام کے خلاف, تو ہم وہاں احد میں بھی تمہارے سواروں پیادوں سے لڑتے رہے اور احزاب اور خندق میں بھی تمہارے سواروں پیادوں سے لڑتے رہے. اب تم مدینے کی گلیوں کو سواروں پیادوں سے بھر کر مسلمانوں کے خون سے ہولی رنگین کرنا چاہتے ہو, تم پیغمبر سے اور مجھ سے تبلیغ اسلام کا بدلہ لینا چاہتے ہو, لوگوں کو قتل کر کے ہم سے تم تبلیغ اسلام کا بدلہ لینا چاہتے ہو, جاؤ مجھے تمہارے سواروں اور پیادوں کی کوئی ضرورت نہیں. آپ نے ڈکلائن کر دی اس کی اتنی بڑی آفر. اب اس آفر کے پیچھے کیا تھا؟ اس آفر کے پیچھے وہی مہم مدینے کی گلیوں میں, وہی لشکر آئیں گے جو احد میں آئے تھے, وہی لشکر آئیں گے احزاب میں خندق میں آئے تھے, پھر وہ ایک ایک کے ساتھ وہ حساب برابر کر دیں گے جو احد اور خندق میں حساب رہ گیا تھا, اور اس کے بعد کہاں کا اسلام رہتا اور کون سی خلافت رہتی اور کون سے مسلمان رہتے, وہ جو جتھے کے جتھے خندق میں لوگوں نے دیکھے تھے نا, وہ جتھے کے جتھے احد میں لوگوں نے دیکھے تھے نا, وہ سارے جتھے واپس لانے کی خواہش رکھتا تھا, خواہش رکھ کے اور اس کے بعد ایک خلافت کا لالچ دے کے دوبارہ بیک ٹو زیرو, پیغمبر کی ساری 23 برس کی محنت بیک ٹو زیرو کر دیتا. یہ سامنے اس کے علی تھے, کوئی اور ہوتا تو شاید اس آفر پر بک چکا ہوتا. یہ سامنے علی مرتضیٰ نے کہا جاؤ بھاگو, ہمیں تمہارے سواروں اور پیادوں کی کوئی ضرورت نہیں. لیکن اس سے کیا ہوا؟ اس سے ایک محاذ بن گیا جناب علی مرتضیٰ کے خلاف, نئی الائنمنٹ ہو گئی, نیو پولیٹیکل الائنمنٹ کہتے ہیں نا جس کو, پیغمبر کے گھر کے خلاف ایک نئی الائنمنٹ بن گئی. دوسری طرف بھی اس نے اپنا دانا پھینکا اور صاحبان اقتدار کو دھمکایا, جناب ابوبکر کو دھمکایا, جناب عمر کو دھمکایا کہ تم تو خلیفہ بن گئے اور ہمیں کیا ملا, ہمیں بھی تو کچھ ملنا چاہیے نا اس میں, ہمارا حصہ کہاں گیا. اب وہ چونکہ اس کی مسچیف کو سمجھتے تھے, جانتے تھے, وہ اس کی مسچیف کو دیکھ چکے تھے, انہوں نے فوراً صبح شام کی آفر کر دی کہ تم شام کا صبح لے لو, اس میں اس کے بیٹے یزید بن ابو سفیان کو گورنر بنا دیا. تب یہ نیو پولیٹیکل الائنمنٹ ہو گئی پیغمبر کے گھر کے خلاف. اچھا یہ پانچواں دھکا لگ گیا, یعنی جو ڈس آنر ہونے کی جو سیریز ہے نا, یہ پانچواں دھکا لگ گیا. پھر اس کے بعد جناب علی کو جب خلافت ملی, زمانے کے نشیب و فراز سے گزر کر جب وہ ملی گئی خلافت, تو آپ کی پولیٹیکل لیجیٹیمیسی کو چیلنج کر دیا. چیلنج کرنے والے کوئی دور کے لوگ نہیں تھے, بہت قریب کے لوگ تھے, جمل کا محاذ جما دیا. اب اس جمل سے ایک اور فتنہ برآمد ہوا, وہاں تو پولیٹیکل لیجیٹیمیسی کو چیلنج کیا, یہاں صبح شام کے گورنر نے جناب علی کے خلاف کھلم کھلا بغاوت کر دی اور صفین کا محاذ لگا دیا. اب دیکھیے کہاں پر ڈیمیج ہوا. ڈیمیج یہ ہوا کہ جناب علی مرتضیٰ اس صفین کی خونریز لڑائی کے باوجود بھی اس ڈسیٹ, اس دھوکے کے سامنے کہ جس پر نیزوں پر قرآن اٹھا لیے گئے تھے, آپ صفین کی جنگ کے باوجود بنی امیہ کو اس شام کی
इमारत से, गवर्नरशिप से डिसलॉज नहीं कर सके, इन्हें आहिस्ता आहिस्ता कमज़ोर होते चले गए। ख़ानदान पैगंबर कमज़ोर होता चला जा रहा है, खिलाफत से दूरी से लेकर, फिदक की जब्ती से लेकर, न्यू अलाइनमेंट से लेकर, गवाहियों के तस्लीम न करने से लेकर, जमल से गुजर कर सफीन तक पहुँचे तो इतने कमज़ोर पड़ चुके थे कि आप डिसलॉज नहीं कर सके एक सूबे के गवर्नर को। अब फिर आप ये देखिए कि फिर क्या हुआ, जो एक लिमिटेड, एक टेम्प्ररी स्टेटस मिला था खिलाफत का आले मोहम्मद को, पैगंबर के घराने को, वो टेम्प्ररी स्टेटस जो है ना, वो शहादत अमीरुल मोमिनीन से उस स्टेटस को भी एक ठहराव हो गया, बस वो वहीं पर रुक गया। फिर एक नए दौर का आगाज हुआ जिसमें सोशल ह्यूमिलेशन का दौर, मेंबरों से जनाब अमीरुल मोमिनीन पर लानत का आगाज हुआ, नमाजों से के खुतबे मुकम्मल नहीं होते थे जब तक कि जनाब अली मुर्तजा, आपके बेटों, आपके ख़ानदान को गालियां ना दी जाती हूँ। अब इस सिचुएशन में इस हद तक कॉम्प्रोमाइज हुई स्टेटस आले मोहम्मद का कि इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम के कत्ल की कोशिशें शुरू हो गईं, जो कत्ल इमाम हुसैन अलैहिस्सलाम, इमाम हसन अलैहिस्सलाम पर कामयाब भी हो गई, लेकिन बनी हाशिम इतने कमज़ोर पड़ चुके थे, मुसलमानों के दरमियान में उनका स्टेटस इतना कॉम्प्रोमाइज हो चुका था, लोग इस हद तक उनके साथ ना देने को, मतलब अपने लिए एक राजी हो चुके थे कि बनी हाशिम इमाम हसन अलैहिस्सलाम को रोज़े रसूल में दफन न कर सके। वो बेटा जिसको पैगंबर अपने कंधे पर उठाकर फिरते थे, जिसको अपनी गोद में बिठाते थे, जिसके लिए कहा कि मेरा बेटा बैठ जाए तब भी इमाम है, और खड़ा हो जाए तब भी इमाम है, जिसके लिए कहा सैयद शबाब अहले जन्ना है, जिसके लिए कहा कि मेरी दुनिया की फूल की खुशबू है, अल्लाह अकबर, किस तरह इस सिचुएशन को बयान किया जाए कि इतने कमज़ोर पड़ गए थे कि इमाम हसन अलैहिस्सलाम को रोज़ा रसूल में दफन न कर सके। अब आले मोहम्मद मुसलमानों के मजहबी और सियासी मंजर से बिल्कुल हटा दिए गए, बिल्कुल हटा दिए गए, और 10 साल शहादत इमाम हसन अलैहिस्सलाम के बाद तो ऐसे गुजरे जैसे लगता था कि बिल्कुल एक सियाह रात है जिसमें रोशनी की कोई रमक बाकी नहीं। यहाँ तक के 60 हिजरी आई और फिर इमाम हुसैन अलैहिस्सलाम करबला के तैयारी में उभरे और 61 हिजरी में करबला के उफक पर हुसैन इब्न अली नमूदार हो गए, और इस तरह फिर आप दीन के और मुसलमानों की सियासत के उफक पर नमूदार हुए, जलवा गर हुए, इस तरह के कयामत तक के लिए दीन पैगंबर को गासिबों के हाथ से छोड़कर वापस आपने उस ख़ानदान की तरफ पलटा दिया जो ख़ानदान पैगंबर है, वापस उस मरकज़ की तरफ पलटा दिया जो मरकज़ रिसालत है, वापस उस मकाम पर पहुंचा दिया जिसके लिए आपने कहा कि नहनु अहले बैत नबुवा व मुख्तलिफ अल मलाइका व मादनु रिसाला। यहाँ तक कि इमाम हुसैन अलैहिस्सलाम ने उस उफक पर नमूदार होकर 61 हिजरी में हक्का के बिनाए ला इलाहा अस्त हुसैन की मुहर लगा दी कि अब क़यामत तक ला इलाहा इल्लल्लाह जब जिंदा रहेगा तो उसकी बिना खून हुसैन होगी। करबला क्या है? तहरीके करबला जहाँ एक तरफ दीन को बचाने का पूरा इंतज़ाम है इमाम हुसैन अलैहिस्सलाम की तरफ से, दूसरी तरफ वो एक रेस्टोरेशन है ऑनर की आले मोहम्मद के लिए, वो आले मोहम्मद जो दीन के उफक से हटाए जा रहे थे, वो आले मोहम्मद जो मुसलमानों की समाजियत के उफक से हटाए जा रहे थे, जो मुसलमानों की सियासत के उफक से हटाए जा रहे थे, इमाम हुसैन अलैहिस्सलाम ने आले मोहम्मद के पैगंबर उनकी आल के उस ऑनर को रिस्टोर किया, और दीन का आलम जो मुख्तलिफ हाथों में
खिलाया जा रहा था, जिसे इधर उधर उड़ाया जा रहा था, उसे वापस घसीट कर दोबारा पैगंबर के घर में लाकर वहाँ गाड़ दिया कि अब जो दीन की बात होगी वो आले मोहम्मद के रेफरेंस से होगी, जो दीन की बात होगी वो आले मोहम्मद के ज़रिए से होगी, जो दीन की सरबलंदी होगी वो आले मोहम्मद के ज़रिए से होगी। करबला, जहाँ दीन की बुलंदी और दीन की मजबूती की तहरीक है, वहाँ बनी हाशिम और आले मोहम्मद के रेस्टोरेशन ऑफ ऑनर की भी बहुत बड़ी तहरीक है। जब 58 हिजरी में इमाम हुसैन अलैहिस्सलाम ने खिताब किया मकाम मिना में, जिस तकरीर का अक्सर बेशतर हम तस्करा करते हैं आपके सामने, 1000 आदमी जब आपने बाय इनविटेशन बुलाए थे वहां पर, और ये सारी सूरत हाल अभी 61 हिजरी नहीं आई थी, अभी वली वजीर तख्त पर नहीं बैठा था, उससे पहले आपने अपनी तहरीक का ऐलान करना और आगाज करना शुरू कर दिया था। तो उस वक्त आपने 5 सवाल किए लोगों से उस मजमे से, उस तकरीर के बाद आपने इरशाद फरमाया, मैं तुमसे, पहला सवाल, मैं तुमसे खुदा का वास्ता देकर सवाल करता हूँ, क्या पैगंबर ने सेगा अखुवत मेरे वालिद अली इब्ने अबी तालिब के साथ कायम नहीं किया था? दूसरा सवाल, क्या पैगंबर ने गदीर खुम के मकाम पर मेरे वालिद को अपना वसी और जानशीन मुकर्रर नहीं किया था? और जब आपने इरशाद फरमाया था मन कुन तो मौला हो फहाज अली मौला, तो क्या पैगंबर ने ये नहीं कहा था कि हाजरीन पर वाजिब है कि जो यहां मौजूद नहीं है उनको ये बात बताएं? सब ने कहा फर्जंद रसूल, हमें मालूम है, हमें याद है। तीसरा सवाल आपने किया कि आखिरी खुतबे में पैगंबर ने नहीं फरमाया था, इन्नी तारिकुन फीकुम अस्सक़लैन किताब अल्लाह व इतरती, मैं तुम्हें 2 ग्रां कदर चीजें छोड़े जा रहा हूँ, एक खुदा की किताब और एक मेरी इतरत, इनसे तमस्सुक रखोगे तो कभी गुमराह ना होगे। मजमा खामोश, बिल्कुल ये भी कहा था पैगंबर ने। चौथा सवाल, पैगंबर ने क्या नहीं फरमाया था जो मुझसे मोहब्बत का दावा करता है और अली से अदावत रखता है वो मेरे साथ दावा मोहब्बत में झूठा है? क्या पैगंबर ने नहीं कहा था या अली अंता मिन्नी वाना मिन्हू, ऐ अली तू मुझसे और मैं तुझसे हूँ, या अली अंता मिन्नी बे मंजिलत अर्रास मिन अल जसद, ए अली तुम्हारा मकाम मेरे नज़दीक वही है जो जिस्म पर सर का होता है? सब ने कहा बेशक पैगंबर के फर्जंद, हमने ये सुना। और पांचवा सवाल ये किया कि क्या तुम शहादत देते हो कि जो कुछ मैंने कहा वो हक है? सब ने कहा जी, हम शहादत देते हैं कि जो कुछ आपने कहा वो सच है। जनाब अली मुर्तज़ा, जनाब इमाम हुसैन अलैहिस्सलाम ने इन चंद सवालों के ज़रिए से विलायत याद करा दी, सेवा अखुवत याद करा दिया, आखिरी खुतबा याद करा दिया, हदीस सखलैन याद करा दी, सारी बातें याद करा दी, यहाँ तक कि पैगंबर की वो बात भी याद करा दी जब पैगंबर ने इरशाद फरमाया था कि मैं तुम्हें अपने अहले बैत के बारे में होशियार करता हूँ। यानी तारिकुन फिकुम सकलैन की हदीस के बाद पैगंबर ने 3 बार कहा था वही ज़क्करुकुम, मैं तुम्हें याद दहानी करता हूँ, मेरी आल के साथ, मेरे औलाद के साथ अच्छा सलूक करना। तो लोगों ने अच्छा सलूक कर लिया फिर पैगंबर की औलाद के साथ। अल्लाह अकबर, ये 61 हिजरी बड़ी अजीब तुलू हुई इमाम हुसैन अलैहिस्सलाम पर कि उसके उफक पर इस तरह उभरे इमाम के ला इलाहा इल्लल्लाह और हुसैन जो हैं वो एक सिक्के के 2 रुख बन गए, और मोहम्मद रसूलुल्लाह जिसे लोग अपने मफादात के लिए इस्तेमाल कर रहे थे वो दोबारा आले मोहम्मद का के सर का ताज बन गया। जब आप करबला की ज़मीन पर पहुँचे तो आपने ज़मीन का सौदा किया और उसके बाद अपने भाई जनाब अब्बास से कहा कि जो जगह आपको पसंद हो वहाँ पर खैमे लगा लो। जनाब अब्बास ने दरिया के करीब, बच्चों का साथ था, बीबियाँ साथ थीं, काफिले के खैमे फरात के करीब लगा दिए ताकि पानी आसानी से दरिया से लाया जा सके। बस 2 दिन ही वो खैमे दूसरी मुहर्रम को इमाम हुसैन अलैहिस्सलाम ने खेमे लगाए और चौथी मुहर्रम को उमर साद का लश्कर आ गया। और पहला काम जो उन्होंने किया इब्ने ज़ियाद के हुक्म से कि दरिया के किनारे से इमाम हुसैन अलैहिस्सलाम के खेमों को हटा दिया जाए ताकि पानी की तरसील जो है वो आले मोहम्मद के लिए मुश्किल हो। कितनी अजीब सी बात है, सिर्फ 50 साल में कैसे माहौल बदल गया कि अब लोग इस बात को भी पसंद नहीं करते कि जिसका कलमा पढ़ते हैं उसकी औलाद पानी पी लें, उसकी औलाद को पानी दे दिया जाए, अब ये पसंद नहीं किया जा रहा। वो कौन से लोग आए थे, वो कौन से जुत्थे थे, वो कौन से लश्कर थे जो इस बात पर राज़ी हो गए कि पैगंबर की औलाद को पानी न दिया जाए। अल्लाह अकबर, ज़रा इस सिचुएशन को जहन कबूल करने में कितनी देर लगाता है। कैसे लोग आए थे इमाम हुसैन अलैहिस्सलाम के कातिल के जो इस बात पर राज़ी नहीं थे, और उनके हुक्म देने वाले, उनके हैंडलर्स और उनके फुट सोल्जर्स इस बात पर राज़ी नहीं थे कि जिस नबी का कलमा पढ़ रहे हैं, जिसके अल्लाह अकबर करके जिस खुदा की नमाज़ पढ़ रहे हैं और जिस नबी पर दुरूद भेज रहे हैं, उसके बेटे को पानी ना दिया जाए। ये बात अक्ल को कबूल करने के लिए एक बहुत सफ़र, तवील सफ़र तय करने की ज़रूरत है। जमाना ने बनी हाशिम ने इस पर मुकाबले की ठान ली कि हम खैमे नहीं उठने देंगे। जनाब अब्बास ने तलवार निकाल ली। इमाम हुसैन अलैहिस्सलाम ने फौरन इस मामले की संगीनी को समझा और आपने अपने भाई को उस महाजाराई से रोक दिया। और आप ये देखिए कि बड़ा अजीब अंदाज था। इमाम हुसैन अलैहिस्सलाम ने ना कोई हुक्म दिया, ना कोई डांट, ना कुछ, ना क्या, कुछ भी नहीं, बल्कि आपने सिर्फ बाहर निकल कर खैमे से जब आपने शोर सुना और ये पता चला कि खयाम के उखड़ने पर रेजिस्टेंस है जनाब अब्बास की तरफ से और आप बिल्कुल नहीं उखाड़ने देना चाहते खेमे, तो आप अपने खेमे से बाहर निकल कर आए, अपने भाई की पीठ पर हाथ रखा और बस इतना कहा कि अब्बास खेमे उठा लो, हम जंग की इब्तिदा नहीं करना चाहते। क्या तरबियत का कमाल था, क्या तरबियत का कमाल था, और क्या इमाम के हाथ का एजाज था, क्या वली खुदा के हाथ का एजाज था। शेरे खुदा के बेटे ने अपनी तलवार अपने नियाम में रख ली। ये तरबियत विलायत है इमाम हुसैन अलैहिस्सलाम की तरबियत जनाब अब्बास के लिए। फिर आप देखिए कि उससे बड़ा काम किया इमाम हुसैन अलैहिस्सलाम ने, चौब खेमा यानी खेमे में लगी हुई जो कीलें होती हैं जैसे खेमे की रस्सियाँ बांधी जाती हैं, पहली कील ही आपने जनाब अब्बास से उखड़वा दी। कितना नफ्स पर आपने काबू करना सिखाया। अल्लाह अकबर, ये वली खुदा के बस की बात है और किसी के बस की बात नहीं। साहिब जुर्रत और शुजात जिस बात पर स्टैंड ले चुका हो उससे आप, उसी से आप खेमे की पहली चौक भी उखड़वा दें। बस अजीजाने ग्रामी, आशूर का वो रोज़ भी आया, इमाम हुसैन अलैहिस्सलाम ने अपने छोटे से काफिले को, अपने छोटी सी सिपाह को तरतीब दिया। और क्या खूब कहा शायर ने कि बतरतीब सिपाह शाह पर दाख्त, बदतजीन कवाकिब माह पर दाख्त, हबीब इब्ने मज़ाहिर में सरा याफ्त, मै रूहे ज़ुहैर अज़्म मना याफ्त, अलमदर दस्ते अब्बास दिलाबर, बशाने अली दर फौज पैगंबर। इमाम हुसैन अलैहिस्सलाम ने अपने लश्कर को तरतीब दिया, बतरतीब सिपाह शाह पर दाख्त, शाह करबला अपनी सिपाह को तरतीब देने लगे, बतजीने कवाकिब माँ पर दाख्त, ऐसे ही जैसे चांद के गिर्द सितारे तरतीब पाते हैं। हबीब इब्ने मज़ाहिर मैसरा याफ्त, आपने लश्कर का एक मैसरा बनाया, उस पर जनाब हबीब इब्ने मज़ाहिर को उसकी जिम्मेदारी सौंप दी। महे रूहे जुहैर अज मैमना याफ्त, फिर आपने लश्कर का एक मेमना बनाया और चांद से चेहरे वाले जुहैर को उस मेमने की जिम्मेदारी दे दी। उसके बाद आपने अलम उठाया, अलम दर दस्ते अब्बास दिलावर, बशाने अली दर फौजे पयंबर। फिर आपने अलम उठाया, अपने भाई अब्बास के हाथ में दे दिया,
उसी शान से जिस शान से पैगंबर अपना आलम अपने भाई अली के हाथ में दिया करते थे। अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर। पैगंबर का आलम ओहद तक हमजा ने उठाया, ओहद के बाद अली इब्न अबी तालिब ने उठाया, तमाम जिंदगी अली ने पैगंबर का आलम अलम इस्लाम उठाया, हमजा अलम इस्लाम उठाने वाले, अली अलम इस्लाम उठाने वाले, और आखिरी बार जब अलम इस्लाम उठाया हुसैन इब्ने अली ने, अलम दर दस्ते अब्बास से दिलावर बशाने अली दर फौजे पैगंबर, और जब इस्लाम का अलम उठाकर अपने भाई अब्बास के हाथ में दिया, तब कयामत तक इस्लाम का अलम अब्बास के हाथ में है। बस अजीजों, जनाब अब्बास ने बारहा इजाजत चाहे कि फर्जंद रसूल मैं दाद शुजात दूं, मैं फौज अशकिया की तरफ लपकूं, आप हर बार कहकर ये कहकर भाई को रोकते थे कि तुम अलमदार लश्कर हो, अलमदार पहले नहीं जाया करते, यहाँ तक लश्कर ही खत्म हो गया। जनाब अब्बास ने पूछा कि आका अब चला जाऊं, अभी आवाजें मुझसे सुनी नहीं जाती, तो कहा अब तो लश्कर भी बाकी नहीं रहा, वो लश्कर ही नहीं रहा जिसका मैं अलमदार था। तो इमाम हुसैन अलैहिस्सलाम जनाब अब्बास को एक बड़ी लड़ाई की इजाज़त नहीं देना चाहते थे, क्योंकि असल में वक्त बहुत कम रह गया था, और आपको पता था कि शेर किरदगार का बेटा है, फातह खैबर का लाल है, अगर एक बार खुल के लड़ाई खुल गई तो फिर इस लड़ाई को असर आशूर पर तमाम करना मुश्किल हो जाएगा। आपने कहा अच्छा अब्बास ऐसा करो, तुम बच्चों के लिए पानी ले आओ। जनाब अब्बास मश्क लेने के लिए खेमे में गए, और ये आखिरी आपकी खेमे में हाजिरी थी। आपने कहा अच्छा बहन को खुदा हाफिज़ कह लेना, बच्चों को खुदा हाफिज़ कह लेना। अरे जब जनाब अब्बास जनाब ज़ैनब के पास आए, माँ की तरह पाला था बीबी ने आपको, जनाब अब्बास जब पैदा हुए तो जनाब अली मुर्तज़ा ने ये बच्चा इमाम हुसैन और जनाब ज़ैनब के सुपुर्द कर दिया था। 32 बरस की कमाई है जनाब ज़ैनब की। जनाब अब्बास आकर बैठ गए बहन के सामने, तो बहन ये नहीं कहती कि ना जाओ, बहन ये कहती हैं कि अब्बास तुम्हें पता है जब आप छोटे से थे और सहने खाना में खेलते फिरा करते थे, बाबा उस वक्त मेरे बाजू चूम कर रोते थे, तो मैं कहती थी बाबा आप मेरे बाजू चूम कर रोते क्यों हैं, तो बाबा कहते थे ज़ैनब तुम्हारे बाजू में रस्सी बंधेगी, तो मैं बड़े फख्र से तुम्हारी तरफ देखती थी और कहती थी बाबा जिसका अब्बास जैसा भाई हो उसके बाजू में कौन रस्सी बांध सकता है, जाओ मेरे लाल। ज़ैनब को यकीन हो गया कि अब मेरे बाजुओं में रस्सी बंधेगी। बस जनाब अब्बास ने गोद में सकीना को उठाया, सूखी मश्क कंधे पर रखी, इमाम हुसैन अलैहिस्सलाम की खिदमत में सलाम आखिर के लिए आए। बस फर्जंद रसूल ने चचा और भतीजी को आखिरी दफा साथ देखा। शायद बेटी से कह रहे हों कि अब बहुत पछताओगी, अब इस चचा के जाने के बाद बहुत पछताओगी। बस अजीज़ो इमाम हुसैन अलैहिस्सलाम ने जनाब अब्बास को जाते हुए देखा तो कहा भाई एक मिनट रुको, तुम तो पानी लेने जा रहे हो, तो कहाँ कहाँ पर तलवार रख दो, तुम सिर्फ नेजा ले जाओ। हाय अजीज़ो किस तरह शेर को हुसैन ने लड़ाई से रोका। जनाब अब्बास लश्कर आधा पर टूटे, सूखी हुई मशका पे कंधे पे थी, कैसी लड़ाई वो लड़ी कि घाट पर से पहरा तोड़ दिया, غاصبوں کا پہرہ توڑ دیا، سپاہیوں کا پہرہ توڑ دیا، ایسی لڑائی لڑی کہ ایک بار امام حسین علیہ السلام نے بڑے فخر سے اپنی بیٹی سے کہا، تم پوچھتی تھی نا دادا خیبر میں کیسے لڑے تھے، وہ دیکھو دادا کا لال۔ دریا میں گھوڑا اتار دیا جناب عباس نے، گھوڑے کو اشارہ کیا پانی پی لے، اس نے منہ کو پھیر لیا، اس کے بعد آپ نے چلو میں پانی اٹھایا، اس پانی کی طرف دیکھا اور ہوٹوں کے قریب لے گئے، اس کے بعد دور کیا اپنے ہوٹوں سے، کہا کیا وفا اس بات کی اجازت دیتی ہے کہ آقا پیاسا ہو اور غلام پانی پی لے؟ یہ کہہ کر چلو اسے پانی کو پھینک دیا، گھوڑے پر سوار ہوئے اور مشک لے کر تیز سے اپنے خیمے کا رخ کیا کہ یہ آخری لمحوں میں پانی تو بچوں تک پہنچا دوں۔ ادھر بھاگی ہوئی فوج اکٹھی ہو گئی، آواز بلند کی، عمر سعد نے یہ پانی اگر پہنچ گیا خیام حسینی تک تو پھر جنگ بند کرنا محال ہو جائے گا۔ ہائے، کسی نے تیر چلایا، کسی نے نیزہ چلایا، جناب عباس گھمسان کی لڑائی لڑتے لڑتے آخر اس گھیرے کو توڑ کر مشک لے جانے میں آگے آگے سے آگے کی طرف بڑھ رہے تھے۔ امام حسین علیہ السلام دیکھ رہے، علم آگے کی طرف آ رہا ہے، علم آگے کی طرف آ رہا ہے، آپ کا دل بڑھ رہا تھا، یہاں تک کہ آپ نے دیکھا کہ ایک بار علم لہرایا اور نیچے ہو گیا۔ آئے حسین، وار ہوا جناب عباس کے بازو پر، بازو کٹ کر گرا، آپ نے علم کو دوسرے بازو میں تھاما، دانتوں سے مشک سکینہ پکڑی، پھر علم اٹھا اور پھر علم لہرانے لگا، حسین کی امیدیں پھر بند گئی، علم آ رہا ہے، عباس آ رہی، علم تھوڑی دیر چلا نظر آتا رہا تو پھر اس کے بعد لہرایا اور نیچے ہو گیا، اور پھر اس کے بعد حسین کی آنکھوں نے علم نہیں دیکھا، دوسرا بازو بھی کٹ کر گرا، مشک سکینہ چدی، پانی بہنے لگا۔ حکیم بن طفیل نے درخت کی آڑ سے سر پر گرز چلایا، اے علی کا لال میدان بلاؤ۔